مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی، ہمارے پروڈیوسر ہیں انجم ہیرلڈ گل۔ دوستو، سوشل میڈیا پہ ان دنوں ایک ویڈیو گردش میں ہے جس میں نواب زادہ نصر اللہ خان، جو ماضی کے بہت مشہور اپوزیشن لیڈر تھے، وہ ایک مشاعرے میں اپنی غزل سنا رہے ہیں۔ کوئی سیاسی نظم نہیں بلکہ گاڑی شاعری۔ انہیں کے دور میں حبیب جالب سیاسی جلسوں میں تقریریں کرتے تھے، اپنی سیاسی نظمیں سناتے تھے، اور ماشاء اللہ دور میں وہ گرفتار بھی ہوتے تھے۔ انہیں کے دور میں اجمل خٹک ممتاز شاعر تھے اور وہ سیاست میں بھی حصہ لیتے تھے۔ اٹل بہاری واجپئی کی مثال ہمارے سامنے ہے، اور پیچھے چلے جائیں تو مولانا ابوالکلام آزاد، مولانا ابوالعلیٰ مودودی، علامہ اقبال، حسرت موہانی، بے شمار نام ہیں جو جانے مانے سیاستدان بھی تھے اور سکہ بند شاعر ادیب بھی۔ اب کیا صورتحال ہے؟ کیا سیاستدان کسی قسم کا ادب تخلیق کر رہے ہیں، اور کیا ادیب آج کل سیاست میں حصہ لے رہے ہیں، کچھ دلچسپی لے رہے ہیں؟ ہم آج کے پروگرام میں انہی سوالات کے جواب حاصل کرنے کی کوشش کریں گے۔ میں گفتگو شروع کرنے سے پہلے اپنے مہمانوں کا تعارف کرانا چاہتا ہوں۔ جناب عطاء الحق قاسمی ممتاز کالم نگار ہیں، مزا نگار ہیں، شاعر بھی ہیں، سفارت کی ذمہ داریاں بھی ادا کر چکے ہیں۔ مہتاب اکبر راشدی آرٹسٹ اور ٹی وی اینکر رہ چکی ہیں، سابق بیوروکریٹ ہیں، سندھ اسمبلی کی رکن رہی ہیں۔ پروفیسر ڈاکٹر طاہر مسعود فکشن رائٹر ہیں، کالم نگار ہیں، کراچی یونیورسٹی میں پڑھاتے رہے ہیں، ماس کمیونیکیشن ڈپارٹمنٹ کے سربراہ رہے ہیں، بہت سے صحافیوں کے استاد ہیں۔ اور ظفر اللہ خان سیاسی مبصر ہیں، کالم نگار ہیں، وی لاگر ہیں، ید بیضا کے دلچسپ نام سے لکھتے ہیں۔ تو ان مہمانوں سے ہم آج اس دلچسپ موضوع پر گفتگو کریں گے۔ سب سے پہلے قاسمی صاحب سے بات کرتے ہیں۔ قاسمی صاحب، ایوب خان کے ماشاء اللہ میں حبیب جالب سامنے آئے، جو بھٹو اور ضیاء الحق کے دور میں بھی باغیانہ نظمیں کہتے رہے، تو ان کے بعد کوئی نیا حبیب جالب کیوں نہیں آیا؟ کیا جبر کا دور ختم ہو گیا ہے، یا کسی شاعر میں ویسی قدرت کلام نہیں، یا ویسی جرأت نہیں، یا شاعروں ادیبوں کو اب سیاست میں دلچسپی نہیں رہی؟
حبیب جالب جو تھے وہ صرف شاعر نہیں تھے بلکہ نیشنل عوامی پارٹی کے ایک عہدیدار بھی تھے۔
جی،
سیاست بھی کرتے تھے اور شاعری بھی کرتے تھے۔ اس کے علاوہ ایک نام اس دور میں شاید آپ نے، سردار عبدالرب نشتر،
جی
یہ گورنر تھے یا وزیر تھے، لیکن لوگوں کو، عام لوگوں کو نہیں پتا کہ یہ شاعر بھی تھے۔
جی،
اور ان کا ایک شعر بڑا ہی خوبصورت ان کا، کہ چمن میں گریا اے شبنم غلط صحیح، لیکن سوال یہ ہے کہ غنچوں کو کیوں ہنسی آئی۔
جی،
یہ ان کا سردار عبدالرب نشتر کا شعر ہے۔
جی،
تو اب جہاں تک آپ کے سوال کا تعلق ہے کہ آج کے جو سیاستدان ہیں، ان میں سے بیشتر سے، یعنی شاعری کی ہم توقع کیا کریں، ان سے تو پہلی توقع یہ ہے کہ یہ سیاست تو کریں۔ ان میں سے اکثریت جو ہے وہ سیاست کو، وہ اس طرح کی سیاست سمجھ بیٹھے ہیں جیسے ایک دوسرے کے ساتھ دفتر میں لوگ سیاست کرتے ہیں، وہ سمجھتے ہیں کہ شاید یہی سیاست ہے۔ لیکن ایک بات میں کہوں گا کہ اب بھی باذوق قسم کے جو لوگ ہیں وہ ہمارے درمیان اب بھی موجود ہیں۔
جی،
مثلا مشاہد اللہ خان ہے،
جی جی،
وہ شعر و شاعری سے ان کی بڑی گہری دلچسپی ہے۔
بالکل
اسی طرح اپنا شہباز شریف اپنے جلسوں میں عموماً میری ہی غزل پڑھا کرتے تھے کہ ظلم بچے جن رہا ہے اونچا ہو بازار میں،
جی
عدل کو بھی صاحب اولاد ہونا چاہیے۔ اور اسی طرح پھر انہوں نے اور بھی وہ اپنی دلچسپی ظاہر کی۔ اچھا، اس کے بعد آپ اگر دیکھیں فیض احمد فیض، احمد فراز، احمد ندیم قاسمی، اور بھی کچھ نام آپ کو اس طرح کے نظر آئیں گے کہ جو لاؤڈ تو نہیں ہے لیکن ان کے ہاں ایک
فکر ہے،
پولیٹیکل جو عنصر ہے وہ آپ کو نظر آئے گا ان شعرا کے ہاں۔ لیکن جو ہمارے شعرا کی اکثریت ہے، ان کی آپ شاعری پڑھیں تو وہ بیوٹی پارلر سے ہو کے آئی ہوتی ہے۔ لپسٹک ہے، خوبصورت پلکیں بنائی ہوئی ہیں، سب کچھ ہے، لیکن اندر وہ دمخم نہیں ہے جو ایک شاعر کے اندر ہونا چاہیے. اس کی وجہ میرے خیال میں جو ہے وہ یہ ہے کہ ایک طویل عرصے سے ایک تماشا ہوتے دیکھ کر لوگ جو ہیں وہ کچھ بیزار سے بھی ہو گئے ہیں, کچھ بے حوصلہ بھی ہو گئے ہیں, ڈیمورلائز ہو گئے ہیں, اور وہ اس طرف آتے ہوئے نہ صرف یہ کہ خود گھبراتے ہیں بلکہ وہ اتنے زیادہ خوف زدہ ہے کہ اگر کوئی کسی کی غزل میں انہیں کوئی سیاسی شعر نظر آ جائے یا اشارہ نظر آ جائے اور فیس بک پر ہو تو اس پر کمنٹ بھی نہیں کرتے وہ. یہ صورتحال ہے. تو لہذا میرے خیال میں اب اس پر کیا کیا جائے. لیکن ایک بات میں زیادی بھائی ضرور کہوں گا میں,
جی سر,
کہ میں کبھی بھی سیاستدانوں کو برا بھلا کہنے کے حق میں نہیں رہا, نہ ہی میں ان کو صورتحال کا ذمہ دار سمجھتا ہوں. اگر ان میں کوئی بزدلی ہے یا اگر وہ موقع پرست ہے یا جو کچھ بھی خرابی آپ ان میں گنوا لیں, سوال یہ ہے کہ وہ آئی کہاں سے ہے. وہ آئی اس طرح ہے کہ 53 میں ایوب خان نے ایک یعنی منتخب حکومت کے خلاف سازشیں شروع کر دی تھی اور 58 میں وہ برسر اقتدار آ گیا تھا. حالانکہ یہ وہ سیاستدان تھے جن پر لاکھوں جو ہجرت کر کے لوگ آ رہے تھے ان کا یعنی بوجھ تھا, بحالیات کا, اس کے علاوہ بیسوں اور مسائل تھے لیکن انہوں نے طے کیے. انہی سیاستدانوں نے گوادر جو ہے فیروز خان نون جیسا وزیر اعظم اس کے دور میں یہ گوادر جو ہے یہ خریدا گیا. اسی کے دور میں انہی کے ادوار میں اور بے شمار کام ہوئے. لیکن پھر جب انہوں نے دیکھا سیاستدانوں نے کہ آپ کو آپ تبھی معتبر ٹھہرتے ہیں, تبھی آپ کو حکومت ہاتھ میں آتی ہے اگر آپ بڑوں سے بنا کر رکھیں گے,
جی,
پھر یہ اپرچونس ہوتے چلے گئے.
جی.
لیکن اس کے باوجود ہم اس اصول کو ہر ایک پر لاگو نہیں کر سکتے.
جی.
بھٹو نے قدم جمائے, اس نے دکھایا, اور آج کل نواز شریف جو ہے وہ جی. اپنے
اچھا سر, اصل میں چونکہ ہم تو یہ جاننا چاہتے ہیں, یعنی نواز شریف صاحب کی بھی ہم بات کریں گے کہ جنہیں بھی ان لوگوں کو ادب سے دلچسپی ہے یا نہیں, یا ادیبوں کو سیاست سے ہے یا نہیں. ظاہر ہے پھر ہم گاڑی سیاست پہ نہیں جانا چاہتے ہیں. میں ذرا پروفیسر صاحب سے ذرا بات کروں. جی جی, میں پروفیسر صاحب سے بات کرنا چاہتا ہوں, ڈاکٹر طاہر مسعود صاحب سے. سر آپ خود بھی ادیب ہیں لیکن آپ نے ایک بہت ضخیم کتاب یہ بتانے کو لکھی ہے کہ ادب کی موت واقع ہو چکی ہے. ادب کی موت واقع ہو چکی ہے لیکن ادیب زندہ ہے, تو پھر وہ سیاست میں دلچسپی اب کیوں نہیں دیتا؟
اصل میں مسئلہ جو ہے نا وہ بنیادی ایک ہی ہے, اور وہ یہ ہے کہ ہمارا معاشرہ اور ہمارا ملک جو ہے وہ ایک انحطاط اور زوال سے دوچار ہیں. اور جب انحطاط اور زوال کی کیفیت ہوتی ہے تو صرف ایک شعبے میں نہیں ہوتی, عمومی طور پر پورے معاشرے کے تمام شعبہ ہے زندگی جو ہے اس سے متاثر ہوتے ہیں. تو ظاہر ہے کہ سیاست پہ جو زوال ہے وہ تعلیم پہ بھی ہے, وہ تصنیف و تالیف پہ بھی ہے, اور زندگی کے ہر شعبے سے ہے متعلق. تو جب تک کہ ہم اس حالت زوال سے نہیں نکلیں گے اس وقت تک یہ صورتحال یوں ہی رہے گی. یعنی آپ یہ دیکھیے کہ ہر شعبے میں ایک جمود کی کیفیت نظر آتی ہے. تخلیقی حرارت جو قوم میں ہونی چاہیے, شاعر و ادیبوں میں ہونی چاہیے, جو یہاں تک کہ سیاستدانوں میں ہونی چاہیے کہ نئے راستے تلاش کریں, مسائل کو حل کرنے کے نئے طریقے ڈھونڈیں, لیکن ہم دیکھتے ہیں کہ سارا وہ مکھی پہ مکھی مارنے والا عمل ہے جو پورے معاشرے میں چلا آ رہا ہے. تو اس لیے شکایت کس سے کی جائے؟ مجھے تو ایسا لگتا ہے کہ مبدع فیض نے اپنا دروازہ بند کر لیا ہے, ورنہ یہی معاشرہ تھا, یہی ملک تھا 50 اور اوائل 60 کی دہائی میں. اردو کے سارے بڑے ناول اسی عرصے میں لکھے گئے, یعنی علی پور کا ایلی ہو, آگ کا دریا ہو, خدا کی بستی ہو, خون جگر ہونے تک ہو, تلاش بہارا ہوں, یہ سارے ناول 50 کی دہائی میں یا 60 کے اوائل میں جو ہے یہ سارے کے سارے لکھے گئے. شاعری بھی انہیں اوقات میں زیادہ اچھی ہوتی رہی. تو مجھے کچھ ایسا لگتا ہے کہ مبدع فیض نے اپنا دروازہ بند کر لیا ہے, اور اس لیے بند کر لیا ہے کہ زوال اور انحطاط کا یہ جو سرکل ہے یہ جب مکمل ہو جائے تو پھر اسی انحطاط اور اسی زوال سے ایک قوم بدلی ہوئی حالت میں طلوع ہو اور پھر شاید کوئی شاعری کا کوئی ادب کا جواز نظر آئے. فی الحال تو میں یہ سمجھتا ہوں کہ معاشرے کو ادب کی ضرورت ہی نہیں رہی اور معاشرہ جو ہے وہ ادب سے ادب کی طرف التفات ہی نہیں کرتا. اس لیے میں نے یہ کتاب مرتب کی کہ اردو ادب کی موت, اور یہ کتاب جو ہے اس میں ان تمام ہندوستان اور پاکستان کے ادیبوں کی تحریریں شامل ہیں کہ جنہوں نے اردو ادب کی موت کی آواز بلند کی یا اس کے جمود کی طرف اشارہ کیا.
اچھا سر, یہ تو بڑی مایوس کن باتیں ہیں. ہم چاہتے ہیں کہ ذرا امید دلائی جائے. ذرا مہتاب اکبر رائے جی صاحب,
اگر آپ مجھے ایک جملہ کہنے کی اجازت دے دیں. یہ انحطاط کی جو بات ہے یہ پوری دنیا میں انحطاط آپ کو نظر آئے گا. اب مجھے بتائے سارتر کہاں ہے, برنارڈ شا کہاں ہے, اور رشین جو بڑے بڑے لکھنے والے رائٹر جن کے پڑھتے ہیں, یہ کہاں گیا؟ یہ سارا
تو 50 سال بعد پتا چلے گا کہ آج کے دور میں کون کون سارتر تھا اور کون رسل تھا.
نہیں نہیں, ایسا نہیں ہے. گارسیا گیبریل مارکیز, ابھی اس کا انتقال ہوا, ٹھیک ہے نا, اور اس نے کتنے اچھے ناول لکھے, کتنی اچھی کہانیاں لکھی,
لیکن
بہت سے نام لیے جا سکتے ہیں.
لیکن نو ون ویٹس ٹو کرنل بہترین اس کا ناول تھا, وہ میں نے پڑھا ہوا ہے. وہ
جی.
اچھا, اب میں مہتاب صاحبہ سے
ترجمہ بھی چھاپا تھا.
جی جی, مہتاب صاحبہ سے بات کرتے ہیں. مہتاب اکبر رائے جی صاحبہ نے جوائن کیا ہے. مہتاب صاحبہ, سندھ اسمبلی اور آرٹس کاؤنسل آس پاس واقع ہیں, آپ کو ہم نے ادھر بھی دیکھا ہے ادھر بھی. آپ بتائیں کہ کیا ہمارے آج کے سیاست دانوں کو ادب سے کوئی دلچسپی ہے, اور کیا ادیبوں کو سیاست سے کچھ رغبت ہے یا ختم ہو گئی؟
بہت دلچسپ سوال ہے جی. میرے خیال میں جو ہمارے سیاستدان ہیں ان کو خود سے ہی فرصت نہیں ہے, تو وہ آرٹس کاؤنسل میں کہاں جھانکیں گے بھائی. پہلی بات. دوسری بات, یہ جو میں بہت اچھی باتیں سن رہی تھی ہمارے جو دو معزز حضرات بول رہے تھے, لیکن میرا اپنا جو خیال ہے وہ یہ ہے کہ ہر دور کا اپنا ایک تقاضا ہوتا ہے, اور ہر دور میں مطلب یہ کہ تخلیق کبھی رکتی نہیں ہے. لکھنے والے لکھتے رہتے ہیں, تخلیق کرنے والے کرتے رہتے ہیں, تخلیق کے مختلف جو ہیں وہ فارمز آ جاتے ہیں. مطلب میں یہ سوچ رہی تھی یہ گفتگو سنتے ہوئے کہ جب شیکسپیئر لکھ رہے تھے تو اس وقت شیکسپیئر کو کون پہچان رہا تھا, سارتر لکھ رہے تھے تو اس وقت کتنے لوگ ان کی ساری تھیریز کو مان رہے تھے, یا اسی طرح سے وانگا کا جو شروع ہوا اور ختم ہوا سلسلہ, وہ بھی ہم نے دیکھا کہ کن حالات میں انہوں نے اپنی تخلیقات مطلب یہ سب کچھ کرتے رہے اور کیسے ہو گیا. یہی چیز ہم اپنے معاشرے میں جب دیکھتے ہیں کہ ایک ایسا دور آتا ہے جب ایک کہکشاں ہوتی ہے ہر طرف, ادیبوں کی, شاعروں کی, آرٹسٹوں کی, ایک ہر طرف چمکتے ستارے, اور ایک دم سے پھر ہم یہ دیکھتے ہیں کہ وہ غائب ہو جاتے ہیں اور نہیں نظر آتے. انحطاط آ جاتا ہے ہر معاشرے میں, ایک انحطاط آ جاتا ہے. یہ ہم نے اردو ادب میں بھی دیکھا ہے, آرٹسٹوں میں بھی دیکھا ہے, فنکاروں میں بھی دیکھا ہے. کہاں صادقین ہوتے تھے, کہاں جمیل نقش ہوتے تھے, کہاں مہدی ہوتے تھے, اقبال مہدی اور بشیر صاحب ہوتے تھے. مطلب ایک وقت میں یہ تمام آرٹسٹ آپ کے سامنے ہیں, اور پھر ایک وقت آیا کہ وہ سب چلے گئے. لیکن اس کا مطلب یہ تو نہیں ہوا کہ تخلیقیں رک جاتی ہیں, رک جاتی نہیں ہیں. ہوتا کیا, اب اس وقت ہمارا جو سب سے بڑا مسئلہ ہے وہ دو تین ہے پاکستان کی جب میں بات کر رہی ہوں. ایک تو تعلیم کا خانہ خراب ہے. یہ یعنی عجیب چیز یہ ہے کہ جب کم پڑھے لکھے لوگ تھے تو اتنا خوبصورت ادب تخلیق ہو رہا تھا, اور جہاں لوگوں کو موقع ملتا تھا وہ پڑھتے تھے, اور فٹ پاتھ پہ بیٹھ کے پڑھ رہے ہیں, کیفے میں جا کے پڑھ رہے ہیں, آنا لائبریری میں کتابیں لے کے پڑھ رہے ہیں. ہمارے جیسے اسٹوڈینٹس جو ہیں وہ اپنے جو ہمیں پیسے ملتے تھے خرچ کرنے کے لیے, ہم وہ پیسے لے کے اور کتابیں خرید کرتے تھے. ماحول ایسا تھا, گھر کا ماحول ایسا تھا, آس پاس کا ماحول ایسا تھا. اور اس وقت کیا ہے کہ اس وقت جو کچھ بھی ہو رہا ہے تخلیق ہو رہا ہے, لیکن معیار جو ہے وہ آپ کو کہیں نہیں ملے گا. دوسری چیز ٹیکنالوجی ہے. ٹیکنالوجی نے لوگوں کو پڑھنے لکھنے سے اس طرح سے, یعنی پڑھنے سے منع نہیں کیا ہے, لیکن ایک کتاب کا جو لمس ہے, جو حسن ہے, जो अखबार को उठा के पढ़ने का जो मजा है, किताब को हाथ में लेके पढ़ने का और सफ़े पलटने का जो मजा है, यानी उसको समझना तो दूर की बात है, पहले तो आप उससे ना वाकिफ हो गए हैं। सब लोग जो है हाथ में ये छोटे छोटे टेलीफोन लेके, सेल फोन लेके, और उसी में सारी चीजें ढूंढ रहे हैं। आपके आईपैड में सब चीजें आ गई हैं, आपके लैपटॉप में सारी चीजें आ गई हैं, जिनको पढ़ना हो वहीं से पढ़ ले। तो एक ये तमाम का तमाम कल्चर आपके पास से रुखसत हो गया
जी।
और बच्चे जो हैं वो किसी सूरत किताब की तरफ रागिब नहीं हो रहे हैं। स्कूलों में बड़ी मेहनत करनी पड़ रही है असातिज़ा को कि वो लाइब्रेरी का पीरियड रखें, वो बच्चों के हाथ में दो तीन किताबें जरूरी लाजमी करार दे दें, ये घर लेकर जाओ, ये पढ़ के आओ, फिर हमें सुनाओ। अब ये उनके लिए बहुत जरूरी हो गई है ये चीज उन बड़े स्कूलों में तो हो रही है, लेकिन जो हमारे सरकारी स्कूल हैं, जहाँ हमारी पूरी हमारी नस्ल जो है, और एक आप यूँ समझ लीजिए कि बहुत बड़ा हमारी आबादी का बेशतर हिस्सा इन स्कूलों में जा रहा है, वो बेचारे हर चीज से महरूम है। उनको पढ़ाने वाले असातिज़ा जो हैं वो खुद कॉपी करके वहाँ पास होके वहाँ आते हैं, उनको अदब से कोई शगफ नहीं है।
ये तो सियासतदानों का काम है कि वो इस चीज को मुमकिन बनाए,
वो राजीब नहीं करते।
हमारे चौथे जो जी फरमाए
जी, हाँ जी। और उसके अलावा जब वो खुद ही उसे वाकिफ नहीं है कि इस वक्त क्या तख्लीक हो रहा है, तो वो क्या बच्चों को क्या बताएं? लाइब्रेरीज का कॉन्सेप्ट नहीं है हमारे पास, तस्वुर नहीं है सरकारी स्कूलों में, वो बच्चे उसे बेबहरा हैं। और इसलिए वो जो एक शौक जौक और ये चीजें होती थी, यानी सो कॉल्ड कहने को, तो बहुत एक बड़ी तादाद जो है शायद पढ़ी लिखी कहलाती है, लेकिन उनका कोई वास्ता नहीं है। अब आप जो दो चीजें पूछ रहे हैं कि क्या सियासतदान जो है उनको भी कोई शगफ है पढ़ाई लिखाई से और आर्ट्स काउंसिल की तरफ देखने से, तो वो अगर कहीं चीफ गेस्ट बन के उनको बुलाया जाए तो वो लिखी लिखाई तकरीर तो पढ़ लेंगे, लेकिन उनका दिल और जहन उस तरफ नहीं होता। बहुत कम लोग हैं जो इस तरफ रागिब हैं और शायद कोई तबसरा और तजिया सही मानों में कर सकते हैं। और इसी तरह से अगर जो अदीब हैं, और आपने नाम जिनके लिए हबीब जालिब ने क्या कुछ नहीं कहा उन हालात में जिसमें कोई बोलने वाला नहीं होता था, उन्होंने, फैज साहब ने, अहमद अदीम कासमी ने, और अमजद इस्लाम अमजद ने, सब सारे लोगों ने जो शायरी की, वो अपने हुस्न व बयान के साथ साथ वो सियासी पहलू भी लिए हुए थी, जो कि अपनी बात लफ्जों में, खुले लफ्जों में भी कह जाते थे, ढके छुपे लफ्जों में भी कह जाते थे, लेकिन आज शायद वो शायरी भी नहीं हो रही है। और हमें ढूंढना पड़ेगा कोई ऐसा शायर जो एकदम से आपके जहन को भी सोचे और उसको जाके छू जाए, और वो सियासत पर भी नजर रखे और लोगों को अपनी शायरी से आगे की तरफ देखने पर मजबूर करे
जी।
और इस तरह से कि लोग उसको बैठ के सुने कि ये क्या कह रहा है। रईस अमरोही जैसे कते कौन लिखेगा
जी।
जॉन एलिया जैसा नज्म नसर शायरी कौन लिखेगा? मतलब कहने का ये है कि वो एक जो कहकशां एक दौर में थी
वो
रुखसत हुई। ये उर्दू अदब में भी हुई, सिंधी अदब में भी आप देख लीजिए, शालती भिटाई तोमर हैं, शेख अयाज चले गए, तनवीर अब्बासी चले गए, अपना सिंध के चीदा चीदा शोरा जो है वो सब चले गए। गाने वालों में आप देखिए अल्लाह जिंदगी दे आबदा को, आबदा परवीन को, लेकिन एक से एक हमारा सिंधी मोहम्मद यूसुफ, अब्दुल फकीर, अब्दुल गफूर, खादिम हुसैन, मतलब हुसैन बख्श खादिम, ये ऐसे माई भागी, जरीना बलोच, जेबुन्निसा, ये सब गाने वाले एक वक्त में जो सितारे चमक रहे थे सब चले गए।
हो सकता है कि तो जैसे मैंने पहले कहा कि शायद 50 साल बाद हम लोग कहें कि इस दौर में ऐसा होता
है
जी। हम जफरुल्लाह खान साहब से बात करते हैं।
मैं एक चीज कहूंगी, माफ कीजिएगा, कि आप ये देखिए कि खत्म कुछ नहीं होता, तगैयुर जो है उसी को सबात है।
बिल्कुल,
वो तब्दीली आती है, बुरी होती है, अच्छी होती है, लेकिन तख्लीक रुकती नहीं है, अपने वक्त के साथ होती रहती है, उसके फॉर्म्स, उसकी शक्लें बदल जाती हैं। टेक्नोलॉजी की वजह से एक बहुत बड़ा एक इनकलाब आया हुआ है, तूफान आया हुआ है, जिससे दो नस्लें निमट रही हैं। मेरी नस्ल और एक जो इस वक्त नस्ल चल रही है, मेरे बच्चे, वो हमसे अलग हैं, वो उनके उनका सोच और वो सब अलग है और हम अलग हैं। मैं ये नहीं कहूंगी कि हमारा दौर खत्म हो गया, क्योंकि हम जिंदा हैं तो हमारा दौर भी जिंदा है
जी।
लेकिन जो नई नस्ल आ गई है उनका दौर भी है, उनका वक्त भी है, तो इन दोनों को एक साथ चलना है। अब देखिए कहाँ जाके बात पहुंचती है।
जफरुल्लाह खान साहब से बात करते हैं। जफर साहब, आप मेरी बात सुन सकते हैं?
जी।
अच्छा, ये गुज़िश्ते दिनों फ्रेयर हॉल कराची में एक आर्ट की नुमाइश हुई थी, वहाँ एक बड़ा तनाज़ा हुआ, ज़ाहिर है आपके इल्म में होगा कि किलिंग फील्ड्स ऑफ कराची के नाम से ये नुमाइश थी, जिसमें एक पुलिस अफसर के हाथों मावराए अदालत मुबैना तौर पर कत्ल 444 अफराद के कतबे रखे गए और लोग वहाँ पर पहुँचे और फिर उसको ख़त्म करवाया गया, तो काफ़ी तनाज़ा हुआ। तो उसकी जो आर्टिस्ट हैं अदीला सुलेमान, उन्होंने कहा कि आर्ट गैर सियासी नहीं होता, गैर सियासी सिर्फ डेकोरेशन पीस होता है। तो मैं जानना चाहता हूँ आपके इस बारे में क्या तबसरा है, ज़ाहिर वो खबर भी आपकी नज़र में होगी, क्या वाकई आर्ट को गैर सियासी होना चाहिए?
मुबशर साहब, बहुत शुक्रिया। मैं तो एक तालिब इल्म हूँ, आपने एल एल डी के बीच बिठा दिया है, तो मेरी राय तो तालिब इल्माना है कि हमारे बुजुर्ग हैं, उन्हीं से सीखते हैं। गुजारिश ये है कि अगर मैं किसी को हर्ट नहीं करना चाहता, मैं कोई ऐसी बात नहीं करना चाहता, लेकिन क्योंकि मुझे दुख है तो एक मजमूई पैराए में मैं एक बात कर रहा हूँ कि शायद हम मजमूई तौर पे एक तहजीबी अफलास का शिकार हो चुके हैं। हमारे समाज में अब इल्म की वो कदर नहीं रही जो होनी चाहिए थी। हम किताब से दूर हो चुके हैं, हम इल्म से दूर हो चुके हैं। हमारे पास बयान करने को, अभी आपने ये सारी गुफ्तगू सुनी, यानी हमारे पास बयान करने को देखिए क्या है। हम बयान करते हैं कि जॉन ने कितना अच्छा शेर लिखा, या फैज ने कितना अच्छा शेर लिखा, या गालिब, या मिसाल के तौर पे हबीब जालिब ने कितना अच्छा शेर लिखा। उसके अलावा हमारे पास गिनती के चंद नॉवेल्स हैं। यानी बदकिस्मती ये है कि शुरू से ही लेके आज तक आप देख लें, हम जो तीसरी दुनिया का समाज है, उनका जो अदीब है वो सियासत में इतना इन्फ्लुएंस नहीं कर सका जितना वेस्ट का अदीब कर चुका था या अभी भी कर रहा है। मतलब आप, मैं एक तकाबुल के तौर पे कह रहा हूँ कि क्या हमने मशरिक में कोई ऐसा अदीब पैदा किया है जिसने पूरे समाजी मंजरनामे को थोड़ी बहुत बदलने की कोशिश की हो, या जिसपे असरअंदाज हुआ हो? अब इस फहरिस्त में आप उधर देखें तो आपके पास रूसो है, मार्क्स है, मिल्स है, मतलब एक तवील फहरिस्त है। और दूसरी बात यह है कि हमारा अदीब भी शायद उस पैमाने का अदब तख्लीक नहीं कर सका जो करना चाहिए था। अब आप देख ले, हमारे पास लैटिन अमेरिका से बोर्खेस पहुंच जाता है, गैब्रियल गार्सिया मार्केस पहुंच जाता है, इटली से अम्बर्टो इको पहुंच जाता है, जापान से ओराकामी पहुंच जाता है, काफ्का पहुंच जाता है, यानी आपकी लाइब्रेरी तक भी पहुंचता है वाशिंगटन में और इस्लामाबाद और लाहौर में भी पहुंचता है। लेकिन क्या हमारा अदीब फ्रांस पहुंचा है?
ये तो हमारा कसूर है ना कि हमारा अदीब नहीं पहुंच पा रहा, हम उसे ट्रांसलेट नहीं कर रहे, हम अपनी किताबें वहां तक नहीं पहुंचा रहे।
मैं आपकी बात से इत्तफाक कर रहा हूं, मैं उससे इनकार नहीं कर रहा, लेकिन क्या इसके साथ ये सवाल जोड़ना नहीं चाहिए कि क्या हमने अब तक कोई ऐसी चीज प्रोड्यूस की है जो समाज के पूरे पॉलिटिकल डिस्कोर्स को थोड़ा बहुत बदल सके? मिसाल के तौर पर आप पॉलिटिक्स में देख लें, हमारे यहाँ कितने लोगों ने किताबें लिखी हैं, अयूब खान ने लिखी, मुशर्रफ ने लिखी, अल्ताफ हुसैन ने लिखी, यूसुफ रजा गिलानी साहब ने लिखी, इमरान खान ने लिखी, एतजाज अहसन ने लिखी, बेनजीर भुट्टो ने लिखी, जुल्फकार अली भुट्टो ने लिखी, एक तवील फहरिस्त है
जी।
क्या आप किसी को भी मतलब रूसों के बराबर करार दे सकते हैं?
नहीं, जाहिर ये तो यादाश्तें थी इनकी, इसे तो वैसे हम उन्हें मुफक्किर नहीं इस तरह करार दे सकते कि वो कोई नई सियासी थ्योरी पेश करें, ये मुल्क के हालात पे भी मुनासिर होता है और इनकलाब से भी जाहिर कुछ मेरे ख्याल
मुश्किल। मैं उस पर इतफाक कर रहा हूँ, लेकिन देखिए आपने इकबाल अहमद भी तो दुनिया को दिया है, अब इकबाल अहमद के अलावा आपने क्या दिया है जो पॉलिटिकल डिस्कोर्स में उस तरह हिस्सा डाल सके? देखिए सार्थ को आप देख लें, उसका पॉलिटिकल डिस्कोर्स में एक हिस्सा रहा है। कामू को आप देख लें, उसका पॉलिटिकल डिस्कोर्स में एक बहुत पॉजिटिव हिस्सा रहा है। हमारा अदीब शायद सियासत पे उतना लिख नहीं सका, यानी समाज को उतना रिलेट शायद नहीं कर सका। मेरा तो अपना ख्याल ये है कि सियासत और अदब का बहुत गहरा ताल्लुक है, वो इसलिए कि
दोनों का आवाम से ताल्लुक,
समाजी अमल और समाजी इल्म के इस तालमेल का नाम है
जी।
तो अगर अदीब समाज के साथ खुद को रिलेट नहीं कर पाता तो मुझे तो समझ आता है कि वो अदब कहाँ जाएगा फिर।
ठीक है, हम कासमी साहब से बात करते हैं। कासमी साहब, क्या ये हो सकता है कि सियासतदानों को लिखने पढ़ने का मौका पहले मिल जाता हो, लेकिन अब सियासत फुल टाइम जॉब हो गई है और उन्हें वक्त नहीं मिलता हो? आप तो मतलब आपने कुछ सियासतदानों को, कुछ ना, अब सहाफ़ी हैं और कॉलम लिखते हैं, कुछ लोगों को तो करीब से देखा होगा, तो क्या ख्याल है कि क्या वाकई ये इन्हें वक्त नहीं होता उनके पास इसके लिए?
जनाब, मेरा नुक्ता नज़र थोड़ा सा मुख्तलिफ है
जी।
मेरे नज़दीक सियासतदान का शायर होना जरूरी नहीं
जी।
उसका पोएटिक विजन होना चाहिए उसके पास। अगर उसके पास पोएटिक विजन है तो वो बेहतर है उससे कि वो शायरी करता करे। दूसरे, यहाँ मैं अभी तक जितनी गुफ्तगू सुनी है मैंने, बहुत ज्यादा कुछ मायूसी सी नजर आई है
जी, जी, जी,
या एक खास एंगल के हवाले से बात की जा रही है,
उम्मीद दिलाई
उस तरह शायरी ने की गई
जी।
अच्छा, बात यह है कि टी एस एलियट ने कहा था कि जब कोई लेजेंड पैदा होता है तो अपने से 100 साल पहले का और 100 साल बाद का खा जाता है। तो आप ये देख लें, यानी हमारे यहाँ भी ऐसे ही है, और इस बहुत सारे नाम ऐसे हैं जो शायरी कर रहे हैं और उनके यहाँ शेरों में समाज की बात भी आती है। बल्कि मैं तो ये कहता हूँ कि शायरी पॉपुलर ही हुई होती है, चाहे किसी के एक शेर की हो। दीवार क्या गिरी मेरे कच्चे मकान की, लोगों ने मेरे सेन से रस्ते बना लिए। देखो ना, शायरी भी वही पॉपुलर, वरना मैंने जैसे कहा था कि ब्यूटी पार्लर से होके जो शायरी आती है वो अवाम में अपनी जगह नहीं बना रही। लेकिन दूसरी एक बात मैं और कहना चाहता हूँ, मैं इस बात से इत्तेफाक नहीं करता कि लोग जो हैं वो किताबें पढ़नी छोड़ दी हैं या लाइब्रेरियों का नहीं है सिलसिला। ये अभी जो नेशनल बुक काउंसिल ने जो मेला किया था, वहाँ 3 दिनों में 6 करोड़ रुपए की किताबें जो हैं वो बिकी थी।
किताब बिक रही है, पढ़ नहीं रहे लोग।
नहीं, मेरे ख्याल में जो खरीदता है ना वो नहीं पढ़ता, जिसको मुफ्त मिलती है वो नहीं पढ़ता।
अच्छा,
जिसको, जिसने पैसे खर्च किए होते हैं उसको तो पढ़नी पड़ती है। हाँ जी, लेकिन ये जो हमारे यहाँ है ना, इतनी मायूसी वाली बात नहीं, कतन अदब लिखा जा रहा है। मगर हम एकदम कैसे फर्ज कर ले कि हमारे दरमियान फैज पैदा हो जाए
जी।
फैज भी तो कितने अरसे के बाद पैदा हुआ था ना, नदीम भी बहुत अरसे के बाद पैदा हुआ था
जी।
अब इन मेकिंग हैं लोग, इन मेकिंग लोग हैं, इन्हीं में से कुछ लोग निकलेंगे जो आगे चलकर। और फिर एक और बात, लाइब्रेरी की बात मैं बताऊं आपको, मैं पंजाब की, मुझे पंजाब का इलम है क्योंकि पंजाब लाइब्रेरी फाउंडेशन का मैं चेयरमैन रहा हूँ। कस्बों में लाइब्रेरियां मौजूद हैं और उनको ग्रांट दी जाती है किताबों के लिए, और बकायदा हिसाब रखा जाता है कि कितने लोग पढ़ने के लिए आए थे किताब। तो इतनी बुरी सूरत हाल नहीं है। हाँ, ये आप जफर साहब जो फरमा रहे थे ना
जी,
वो एक खास एंगल से बात कर रहे थे कि उन्होंने हवाले भी एक दो दिए इकबाल साहब का, बिल्कुल ठीक उन्होंने हवाला दिया, लेकिन गालिब भी तो अपने अंदाज में ये बातें करता है, इकबाल भी ये बातें करता है, मीर तकी मीर भी ये बातें करता है, फैज ने भी ये बातें की, नदीम ने भी ये बातें की, और भी बहुत सारे शुरा ने ये बातें की हैं। लेकिन देखे ना, ये तो बड़ी पुरानी बहस है, अदब राय अदब या अदब राय जिंदगी, तो इसका तो अभी तक फैसला नहीं हुआ। अब इंतजार हुसैन जो है, अब इंतजार हुसैन को आप गैर सियासी कहेंगे, बिल्कुल नहीं, हर दिन गैर सियासी नहीं है वो। उसके आप नॉवल पढ़ लें इंतजार हुसैन के, उसके
अफसाने
पढ़ लें, वो सारे के सारे पॉलिटिकल है जितने भी है।
सही। एक बात में जरा मौजू से को थोड़ा जरा इसमें दिलचस्पी पैदा करते हैं सबके लिए। कासिम साहब, माजी में फौज में फैज अहमद फैज, जमीर जाफरी और सदीक सालिक जो थे हिस्सा रहे हैं, तो अब क्या फौजियों की दिलचस्पी भी कम हुई है सियासतदानों की तरह अदब में?
बात यह है कि सदीक सालिक जो था वो अभी पहले था फौज में, बाद में आया था। जनरल मोहम्मद खान और जमीर जाफरी भी जो है, ये भी पहले राइटर थे, फौज में बाद में आए। और मेरे ख्याल में हमारे फौजियों ने जो शायरी की है, काश उन्होंने वो शायरी ना की होती।
अच्छा, अच्छा। तो अब, लेकिन अब जो लौट आई हुई है, अब जो जिन्हें कहना चाहिए फौजी अफसर हैं जो हमारे सामने हैं, जो गुफ्तगू करते हैं, तो वो तो नहीं लगता कि उन्होंने कभी अदब पढ़ा है या उन्हें कोई दिलचस्पी है, वो सिर्फ प्रोफेशनल फौजी हैं।
उनको मैं फिर बाद में दोहराऊंगा अपनी
जी।
कि जिस तरह मैंने सियासतदानों के लिए कहा है ना
जी,
तो उनका शायर होना जरूरी नहीं है, पोएटिक विजन होना चाहिए
जी।
इसी तरह कोई जरूरी नहीं है कि हमारा फौजी जो है वो शायरी भी करे, उस्ताने भी लिखे और दूसरे भी करे, लेकिन जो एक शेर या अदब जो तकाजा करता है जिस चीज का वो अगर उनके अंदर मौजूद है तो, लेकिन वो मौजूद अब होना बड़ा मुश्किल हो गया है। जो मुश्किल हो गया है ये यानी 58 से लेकर आज तक
जबर का माहौल है कुछ इस वजह से,
जबर का माहौल है और फवाइद और तरह के हैं और मकासिद और तरह के होकर रह गए।
ठीक, अच्छा हम अभी फैसल साहब से मुझे एक बहुत अहम सवाल करना है, लेकिन ज़रा महताब साहब से जो गुफ्तगू हुई थी उसमें एक नुक्ता मैंने यहाँ नोट किया था, वो मैं उनसे सवाल करना चाहता हूँ। इधर अमेरिका में ये होता है जब कोई सदर रिटायर होता है अपने उधर सुबकदोश होता है या और भी बड़ी शख्सियात, तो वो उनके नाम की एक लाइब्रेरी बनाई जाती है और उसमें हज़ारों लाखों किताबें आती हैं और लोग वो लाइब्रेरियाँ भरी हुई भी होती हैं, लोग आ भी रहे होते हैं इस्तेफादे के लिए। हमारे सियासतदानों को, साबिक सदूर को, वज़ीरे आज़म को इसका ख्याल क्यों नहीं आता कि वो अपनी एक यादगार छोड़ जाएं, एक लाइब्रेरी बनाएं और लोगों को ये मौका फराहम करें? महताब साहिबा से सवाल कीजिए जी, महताब साहिबा से सवाल
जी।
जी जी, आपसे
मुझसे सवाल कर रहे हैं
जी। हाँ,
बहुत अच्छा सवाल है वो। देखिए ये बात होती है बहुत जिंदा माशरे में, मुझसे पहले एक साहब जो बोल रहे थे उन्होंने कहा कि तराजम नहीं होते या हमारा अदब शायद उस लेवल का मयार का नहीं है जो कि बाकी दुनिया के सामने पहुंचे। लातिनी अरब जो अदब जो है उसके तराजम होते हैं, गार्शिया मार्केस की किताबें जो हैं वो नोबेल इनाम ले जाती हैं, लेकिन हमारे अदीब, मैं इससे थोड़ा सा इत्तेफाक नहीं करूंगी क्योंकि हमारी जो तख्लीकात हैं वो भी अगर दुनिया तक पहुंचे, और आपने जो इस बीच में सवाल ये किया था कि हम लोग तराजम भी नहीं करते
हैं, जी, खुद नहीं करते,
तो आप ये देख लीजिए कि हमारे पास पूरे पाकिस्तान में कोई ऐसी जगह है जहां ये तर्जमे होते हों, यानी हमें आप बाहर की तो बात छोड़ दीजिए, हमारे अपने मुल्क में उर्दू का सिंधी में तर्जुमा नहीं होता, सिंधी का बलोची में नहीं होता, दूसरे जो हमारी बाकी जबानें हैं जिनको ये इलाकाई कहते हैं और मैं उसको कौमी कहती हूँ, कि हम एक दूसरे का अदब नहीं पढ़ रहे हैं। जब हम एक दूसरे का अदब नहीं पढ़ रहे हैं तो हम नोबेल इनाम देने के लिए कहाँ से तराजम करेंगे। अपनी मैं आपको बात बताती हूँ कि हमने सिंध असेंबली से मैंने एक करारदाद पास करवाई के बाबा एक कोई मोहम्मद इब्राहिम जोयो साहब के नाम से एक दारुल तर्जुमा कोई खोल दें, उस शख्स का बड़ा काम है, उसने उर्दू में लिखा, अंग्रेजी में लिखा, सिंधी में लिखा, और हम इस यहाँ से उर्दू अदब का सिंधी में तर्जुमा करें, सिंधी का हम उर्दू में करें, दूसरी जबानों में करें, ताकि हम एक दूसरे को उसके बाद फिर उसको बाहर भेजें, अंग्रेजी में करो
जी।
भेजो उसको कहीं, लेकिन वो करारदाद ही रही, किसी की दिलचस्पी नहीं है। आपने जो बात की है कि वहाँ जो भी प्रेसिडेंट चला जाता है उसके नाम से उसके नाम से कोई ना कोई एक लाइब्रेरी बन जाती है, लेकिन लाइब्रेरी उनकी तरजीहात में है। हम मायूसी बिल्कुल नहीं फैलाना चाहते, लेकिन क्या हमारे पास भी ये हमारी तरजीहात में है कि हम ये लाइब्रेरियां बनाएं? आप गिन के देख लीजिए लाहौर में कितनी होंगी, कराची में कितनी है। ये जब अमेरिकन लाइब्रेरी होती थी अमेरिकन सेंटर भरा हुआ मिलता था, आज भी आप लियाकत लाइब्रेरी में जाएं आपको भरा हुआ मिलेगा।
लेकिन ये सवाल तो देखिए आप भी शिकवाई कर रही है, मैं तो ये सवाल चूंकि आपका सियासत से ताल्लुक अब रिसेंटली भी रहा है अभी भी है, तो मैं इसलिए करूँ कि क्यों सियासतदानों को इस बात का ख्याल नहीं आता, मैं तो ये चाहता था कि आप शायद
जवाब। उनके मैं बता रही हूँ आपको, इनको उनकी प्रायोरिटी पे ये बिल्कुल नहीं है। उनकी प्रायोरिटी पे ये है कि कोई सड़क उनके नाम से बन जाए, उनकी प्रायोरिटी पे रेल चला दो, ये फलां चीज चला दो, लाइब्रेरी, कॉलेज, स्कूल, सरकार, इन चीजों में वो लोग बिल्कुल ही, मैं माफी चाहती हूँ किसी को, शायद हो सकता है मैं गलत हूँ, लेकिन मैंने उनकी तरजीहात में ये चीजें बिल्कुल नहीं देखी हैं। बात कहने को कह देंगे, तकरीरों में कर देंगे, लेकिन प्रैक्टिकली हमने ये चीज होते हुए नहीं देखी है।
ठीक,
तो इसलिए ये चीज कह देना कि
ठीक है, प्रोफेसर साहब से बात करते
हैं, ये चीज कह देना ये इनकी तरजीहात में क्यों नहीं है, ये तो वो जहन वाली बात है, सोच वाली बात है, उनकी तरजीहात में और दूसरी चीजें हो सकती हैं, लेकिन ये वाली चीजें पढ़ने लिखने वाली लाइब्रेरी रिसर्च और इस तरह की जो होने चाहिए तहकीकाती इदारे लोगों के बैठने की जगह वो हमारे पास अभी भी कहीं भी किसी भी सूबे में मुझे होती हुई और देखती दिखाई नहीं देती है।
ठीक है प्रोफेसर साहब, मैं ये सवाल आपसे करना चाह रहा था कि हमारा अदीब और अफसाना निगार जैसे हम कह रहे हैं कि सियासत से कुछ ला ताल्लुक है, तो क्या हालात हाजरा को या ये सियासी पस मंज़र में कोई अफसाने या नावल में अगर उसे दिखाएं तो क्या नावल की और अफसाने की वक़्त कम हो जाती है, या यानी उसे हालात हाजरा से जुड़ा हुआ अगर ना हो तो फिर उसको ज़्यादा अहमियत दी जाती है? ये एक अदीब की हैसियत से मैं आपसे सवाल कर रहा हूँ।
नहीं, अदब अदब का गहरा ताल्लुक सियासत से भी होता है, माशरत से भी होता है, हालात हाजरा से भी होता है। लेकिन बात सिर्फ इतनी सी है कि कोई बड़ा सानहा जो पेश आता है तो उसे लाशऊर में जाने के लिए कुछ वक्त दरकार होता है। जब वो लाशऊर में जाकर के एक एक्सपीरियंस एक तजर्बा बनता है तो उस तजर्बे का इजहार अदब की सूरत में होता है। यही फर्क है सहाफत और अदब में, क्योंकि सहाफत जो है वो वाकई के दबाव के तहत लिखी जाती है, जबकि अदब जो है वो किसी वाकई के दबाव के तहत फौरी तौर पर नहीं लिखा जाता है, उसको एक तजर्बा बनने में कुछ वक्त लगता है, उसके बाद ही वो चीज सामने आती है। हमारे मुल्क के साथ सबसे बड़ा सानहा जो है वो सानहा मशरकी पाकिस्तान है कि हमारा मुल्क टूट गया, लेकिन आप देखें कि फौरी तौर पर सानहा मशरकी पाकिस्तान पर कोई नॉवेल नहीं लिखा गया। फैज साहब ने बहुत बाद में एक गजल लिखी जो बहुत ही मशहूर भी हुई, लेकिन उसके बाद फिर हमारे इंतजार साहब का नॉवेल आया जो इसी मौजू पे था, मुसनसर तारड़ साहब ने लिखा। तो मतलब ये है कि हालात हाजरा पर लिखना जो है वो कोई पाबंदी तो नहीं है, लेकिन अमलन लिखा अगर जाएगा तो वो बहुत सतही होगा, फौरी तौर पर जो लिखा जाएगा वो सतही अदब होगा। मैं एक बात और वाजे करना चाहता हूँ कि मेरी गुफ्तगू से और शायद मेहताब अकबर राजवी साहब की गुफ्तगू से भी ये तासुर फैला कि हम कुछ मायूस हैं। मायूसी की बात नहीं है, अपने जवाल का शऊर होना चाहिए। अगर जवाल का शऊर नहीं होगा और हम सिर्फ खुशगुमानियों में और खुशफहमियों में रहेंगे और माशरे की जो अबतर हालत है उस पर हम सच्चाई के साथ नजर नहीं डालेंगे तो हम गोया अपने आप को धोखा देंगे। असल बात जो है वो ये है कि 70 साल के अरसे में हमने जो कल्चर परवान चढ़ाया है उस कल्चर में अदब और आर्ट की गुंजाइश नहीं रखी गई है। ये कल्चर बुनियादी तौर पर एक जर परस्ती का और मादा परस्ती का कल्चर है, और जर अंदोजी में और मादा परस्ती में हम इतने आगे निकल चुके हैं कि अब जिंदगी की आसाइशें और जिंदगी का आराम और सहूलतें वो भी होनी चाहिए, लेकिन हमने उन्हीं को वाहिद मतमे नजर बना लिया है, जिसकी वजह से अब आप ये देखिए कि कोई अदब अच्छा लिखा भी जाता है तो कोई उसका चर्चा नहीं होता, कोई उसका तस्करा नहीं होता। पहले कोई अच्छी अदब की किताब आती थी तो एक एक उसका एक एक टेबल सामने आता था, लोग गुफ्तगू करते थे, उस पर बातें करते थे। आग का दरिया लिखा गया तो एक एक शोर और हंगामा बर्पा हो गया। खुदा की बस्ती जब शौकत सिद्दीकी ने लिखा तो उस पर एक एक गुफ्तगू का एक सिलसिला लामतनाही सिलसिला शुरू हो गया, यानी एक नोटिस लिया जाता था। अब सूरत हाल ये है कि कोई अच्छी गजल कहे, कोई अच्छा नॉवेल लिखे, कोई अच्छा नॉवलेट लिखे, कोई रिएक्शन नहीं होता, इसलिए कि लोग किताबें खरीद के तो ले जाते हैं, इससे कोई शुभा नहीं है। कराची में भी यहाँ जो आलमी कुतुब मेला होता है तो हजारा लोग जो है किताबें खरीद के ले आते हैं, लेकिन फिर वो किताबें वो होता क्या है, क्या
माशरे में झलकते नहीं है कि उन्होंने किताब पढ़ी,
सजा दी जाती है
जी, माशरे में झलकती नहीं है कि उन्होंने पढ़ ली है किताब और उसका कुछ असर हुआ है उन पे।
हाँ, उसका कोई सर्वे होना, अब तो साइंटिफिक सर्वे का जमाना है, हर चीज मालूम की जा सकती है, तो इन मौजूदात पर हम साइंटिफिक सर्वे भी नहीं करते कि हम ये देखें कि माशरे को तख्लीक से और तख्लीकी सरगर्मियों से कितनी दिलचस्पी है
जी।
आप देखिए कि इतने चैनल्स हैं, किसी चैनल पे कोई अदबी प्रोग्राम नहीं आता, ठीक है ना, और शेर व अदब के मसाइल पर, तहजीब व तमद्दुद के मसाइल पर संजीदा गुफ्तगू नहीं होती, बस हालात हाजरा पर उसने ये कहा उसने वो कहा और सतही किस्म के मबाहिस जो हैं वही हमारे
इलाक
से आते रहते हैं और कोई संजीदा और गहरी बात नहीं होती। तो इसलिए असल बात यह है कि इज्तमाई नफ्सियात का मुताला करना और उसके पीछे जो बीमारियां जो अमराज छुपे हुए हैं उनको तलाश करना, ये वक्त की जरूरत है। जब तक हम ऐसा नहीं करेंगे हम तकरीब के दायरे को मुकम्मल होने देंगे और ये तकरीब का दायरा जब मुकम्मल होगा तो इसी के वतन से तामीर की कोई रोशनी, उम्मीद की कोई किरण फूटेगी। फिलहाल तो उसके आसार नजर नहीं आ रहे हैं।
जफरुल्लाह खान साहब से बात करते हैं। जफर साहब, एक वजह आपसे आज बात करने की ये कि हम, चूंकि मुझे पश्तो नहीं आती बदकिस्मती से, तो मैं ये जानना चाहता हूँ कि आप पश्तो के अदीब यानी जो खैबर पख्तूनख्वा है वहाँ लोग बहुत मुतहरिक हैं, आज भी मुतहरिक हैं, क़याम पाकिस्तान से अब तक काफ़ी वो सियासत में हिस्सा लेते हैं और अजमल खटक का मैंने नाम भी लिया, तो क्या पश्तो के अदीब शायर सियासत से आज भी मुतालिक हैं या वो भी लातालुक हो गए, और जो सियासतदान हैं क्या वो उस तरीके से पहले की तरह पढ़ते हैं, उनका अदब से रिश्ता बरकरार है या नहीं रहा, हमें कुछ ये भी बताएं।
मुबशर साहब, मेरा ख्याल है ये तो आपकी इल्म में भी होगा कि हमारे यहाँ जो लेफ्ट की मूवमेंट चली थी जी, तो उसमें बहुत सारे नेशनलिस्ट थे और लेफ्ट के मूवमेंट्स में ये चीज बहुत ज्यादा अहम थी कि वो अपने मुतालिकीन को स्टडी सर्कल्स में और इस तरह की चीजों में इन्वॉल्व करते थे, लिटरेचर ट्रांसलेट होके आता था, बहुत सारा लिटरेचर आप देख लें, नूर मोहम्मद तरकी जैसे आदमी के नॉवेल्स पश्तो में बहुत पहले काफी मरतबा ट्रांसलेट हो चुके हैं, इसी तरह रूसी लिटरेचर ट्रांसलेट होता था, फिर बिजंजो साहब के पास एक बहुत बड़ी लाइब्रेरी थी, तो एक कल्चर डेवलप था उधर भी और केपी में भी कि वो चूंकि लेफ्ट के साथ अलाइन मूवमेंट थी तो उनमें पढ़ने लिखने का एक रुझान था। लेकिन मैं अभी भी कहूंगा कि था, क्योंकि जदीद शोरा या अदीब या लिखने वाले अभी शायद उतने मुतालिक नहीं रहे हैं। अब एक एहसास ये हो रहा है कि ये जो जैसे पीटीएम का मामला चला या फाटा का मामला चला, तो इसमें कुछ नए लोग ऐसे सामने आए हैं जो पहले पस मंजर में नजर आ रहे थे, अब वो सामने नजर आए हैं, आपको एहसास होता है कि यार नहीं, कुछ लिखने पढ़ने वाले जो है वो इस तरह सियासत से मुतालिक भी हैं और वो लिखते भी हैं और वो ऐसी शायरी करते भी हैं, तो इसकी गालबन वजह ये है, मेरा अपना ख्याल ये है।
ठीक, अदावर कासमी साहब से बात करते हैं। कासमी साहब, एक शेर मैं हैदर अली आतिश का सुनाता हूँ। लगे मुंह भी चिढ़ाने देते देते गालियाँ साहब, जुबान बिगड़ी सो बिगड़ी थी, खबर लीजिए दहन बिगड़ा। तो ये मैंने इसलिए सुनाया कि अब हमारे जो सियासतदान हैं वो पहले जो आप जनाब से और शराफत से बात करते थे, कुछ कुछ, मैं सबकी बात नहीं कर रहा, लेकिन कुछ सियासतदान ऐसे हैं कि जो कुछ भी कह जाते हैं और जलसे में भी और मीडिया में भी, तो क्या ये भी अदब से दूरी की वजह है या क्या ऐसा क्यों हुआ?
इसकी इसका जवाब मैं अभी अर्ज करता हूं। मैं उससे पहले मैं ये बता लूं कि ये कहना बिल्कुल गलत है कि हमारे यहाँ आला अदब तख्लीक नहीं हुआ
जी।
एक कर्नल अब्दाल बेला साहब हैं
जी जी जी,
उनके 2000 सफे का नावल छपा है और वो सारी समाजी सियासी तमाम पस मंजर उसमें मौजूद है, लेकिन किसी ने उसका जिक्र नहीं किया। एक फारूक नाम का एक बंदा आजकल हॉलैंड में है
जी।
उसने उसका नावल छपा, मुझे उसका नाम याद नहीं है
जी।
लेकिन डॉक्टर अजमल से लेके हमारे लेफ्ट के जो थे बहुत बड़े थे, वो अपना इस्लामिया कॉलेज में पढ़ाते थे, निकाले गए थे
जी।
उन्होंने उसका फ्लैप भी लिखा सब कुछ, लेकिन उसके बाद किसी ने उसका नाम नहीं लिया
जी।
उसकी वजह यह है कि अब नकाद जो है या रहा नहीं है या वो अपने ग्रुप के बंदे की बात करता है।
नकाद तो बहुत
याद तक आपके जी, नकाद जो है ना वो पता नहीं नकाद से मुराद होती है नकद नकद हो कोई चीज, शायद ये उसको नकाद कहते हो, मैं कुछ कह नहीं सकता। लेकिन जहां तक आपका जहां तक आपकी बात का सवाल है कि पहले ये होता था और अब ये होता है
जी।
अब आप ये देखे कि यानी मुसफी, मैं सियासतदानों की भी बात करता हूँ, मुसफी ने जो हजवियात लिखी हैं या सौदा ने जो कुछ कहा है
जी।
पहले वो इसी तरह छपा होता था, अब क्योंकि हम ज्यादा नेक और पारसा हो गए हैं, अब वो सौदा के कुलियात में आगे डॉट डॉट डॉट
खड़ी
होती है उन लफ्जों के लिए। तो बात सूरत आली है कि हम शुरू से ही इसी जुबान के आदि रहे हैं, लेकिन अब सियासत में आके उससे पहले तो हम इतना ही कहा करते थे कि हर शाख पे उल्लू बैठा है, अंजामे गुलिस्तान क्या होगा, इस तरीके से बात करते थे। लेकिन अब हम ये शेर पढ़ने के बजाय हम सीधा किसी को उल्लू या उल्लू का पट्टा भी कह देते
हैं।
ओए ओए तो आम है जी, ये तो बिल्कुल
जी।
लेकिन ये फर्क कुछ 2-3 सालों में आया है, سوری سالری کہنا چاہیے مجھے, برسوں میں آیا ہے یہ
جی.
دو تین برسوں میں یہ فرق آیا ہے. اس سے پہلے بی کریکٹر سیچویشن ہوئی ہے بہت زیادہ, اور وہ مثلا محترمہ بے نظیر بھٹو کی بہت کریکٹر سیچویشن ہوئی تھی, لیکن جس بندے نے کی تھی اس کو پیپلز پارٹی ہی نے ایک بہت بڑے عہدے پہ لگایا تھا اس شخص کو. تو میں اب کیا کروں جی, یہ سارے معاملے الجھے ہوئے ہیں
جی
مشرف بھائی, الجھے ہوئے معاملات ہیں سارے کے ساتھ.
درست کہہ رہے ہیں. مہتاب صاحبہ سے بات کرتے ہیں اور وہ سوال کروں گا جو میں نے ظفر صاحب سے کیا تھا کہ سندھی کا ادیب, سندھی کے لوگ تو اور سندھی زبان کے لیے بھی بہت حساس ہیں, اور مجھے معلوم ہے کہ سندھی میں بہت کتابیں بھی چھپتی ہیں اور ادیب شاعر بہت دلچسپی بھی لیتے ہیں سیاست میں, اور ان کا میڈیا بھی بہت طاقتور ہے دوسری قومی زبانوں کے مقابلے میں. لیکن میں آپ سے سننا چاہتا ہوں کہ کیا اس وقت بھی یہی صورتحال ہے؟ کیا سندھی کا ادیب سیاست میں دلچسپی لے رہا ہے, اور کیا سندھی کا سیاستدان, سندھی سیاستدان اس طریقے سے لٹریچر پڑھ رہا ہے یا نہیں؟
بالکل اس کا میں جواب دیتی ہوں, لیکن ایک چیز جو آپ نے قاسمی صاحب سے سوال کیا کہ یہ جو گفتگو اور انداز گفتگو ہے اس کو تھوڑا سا ایک کامنٹ کرنا چاہوں گی کہ کیا اس کی وجہ صرف یہ ہے کہ وہ لوگ ادب نہیں پڑھتے وغیرہ وغیرہ. لیکن میں یہ سمجھتی ہوں کہ ادب کے پڑھنے کے ساتھ ساتھ ایک چیز ہوتی ہے تربیت, ایک ہوتی ہے آپ کو آپ کی تربیت اور آپ کی اٹھان کیسے ہے. جو اچھی گفتگو کرنے والے لوگ ہیں وہ اپنی اچھی گفتگو ہی کرتے رہتے ہیں, لیکن آپ کو ایک اکثریت ایسی نظر آتی ہے جو گفتگو میں بہت ناشائستہ الفاظ استعمال کر رہے ہیں. اس کا تعلق ادب پڑھنے سے نہیں ہے, تربیت سے ہے. لیکن میں یہ سوچ رہی تھی کہ ہماری مائیں پڑھی لکھی نہیں تھیں, لیکن ادب آداب انہوں نے ہمیں ایسے سکھائے کہ ہم آج بھی اس سے ادھر سے ادھر نہیں ہو سکتے. ہم اسی طرح ہی گفتگو کریں گے جس طرح سے ہمیں شائستگی سے ہمارے اساتذہ نے سکھایا اور ہمارے والدین نے سکھایا. وہ چیز اب ختم ہو گئی ہے اور لوگ اس میں شاید یقین نہیں کرتے. دوسری چیز جو آپ کو سوچنے والی ہے وہ میں پھر اس پر زور دوں گی کہ جو ٹیکنالوجی آ گئی ہے ہم اس کو بھول رہے ہیں کہ اس کا کتنا شدید اثر ہے. جو آپ کے ٹی وی چینلز ہیں آپ وہ آپ یہ دیکھیے کہ ان چیزوں کو بار بار دکھائیں گے جہاں پر ایک دوسرے کی بےعزتی کی جاتی ہو, جب ناشائستہ لفظ بولے جاتے ہوں, کیونکہ اب وہ ریٹنگ پر کون سی چیز بکتی ہے تو بکنے والی چیز میں یہی ناشائستگی بک رہی ہے, اس کی ریٹنگ زیادہ ہوتی ہے. چار لوگوں کو بٹھا کے مرغے لڑائے جاتے ہیں گفتگو میں اور لوگ اس کو دیکھتے ہیں مزہ لیتے ہیں اور پھر سوشل میڈیا پہ ایسی کی تیسی کر دیتے ہیں ان کی. تو اب آپ کے جو آپ نے مجھ سے سوال پوچھا ہے میں اس کی طرف آؤں گی. سندھی زبان میں دونوں چیزیں چل رہی ہیں, ایک تو بہت زیادہ لوگ بہت حساس ہیں اپنی زبان کے معاملے میں
جی.
دوسری چیز وہ کسی صورت بھی اس پر کوئی بھی کچھ بھی کرنے پر کرنے کے لیے تیار نہیں ہے کہ اس کی کوئی کمی ہو. دوسری چیز یہ ہے کہ جو ادیب ہے سندھی کا اس میں بہت زیادہ سیاست کے معاملے میں وہ زیادہ باشعور بھی ہے, حساس بھی ہے اور لکھ بھی بہت رہا ہے. ہمارے پاس کوئی روزانہ 30-35 سندھی کی اخباریں جو ہیں اخبار چھپ رہے ہیں
جی.
لوگ پڑھتے ہیں ان کو, اور اس کے علاوہ چینلز بھی بہت سارے ہیں. لیکن جو دوسرا سوال ہے کہ کیا سندھی سیاست دان بھی اتنا ہی ادب کو پڑھ رہا ہے, تو میں کہوں گی کہ جی بالکل نہیں. کیونکہ اسمبلی میں جو لوگ جن کو ٹکٹ دیا جاتا ہے وہ نہیں دیکھا جاتا کہ وہ پڑھا لکھا ہے. آپ کو یاد ہوگا کہ جنرل پرویز مشرف کے زمانے میں گریجویشن کی ایک شرط بنائی گئی تھی کی گئی تھی, لیکن پیپلز پارٹی جو ہماری عوامی جمہوری پارٹی ہے اس نے چونکہ کچھ خاص لوگوں کو لے کے آنا تھا جو بےچارے میٹرک بھی پاس نہیں تھے, اس کے لیے انہوں نے اس قانون کو بدل دیا اور کہا کہ جی جو شعور ہے لوگوں کا وہ بڑا اور ایکسپیرینس کام کرتا ہے, لہذا تعلیم کی کوئی اہمیت نہیں ہے. تو آپ نے تعلیم کا تو بیڑا یہیں سے غرق کر دیا. تو جو سیاستدان ہیں ان کو چونکہ غرض کوئی نہیں ہے تو لہٰذا وہ ادب کی طرف کم مائل آپ کو نظر آتے ہیں. بہت تھوڑے لوگ ہیں, بہت ہی کم لوگ جن کی وہاں پر ایک ایسی شرح ہوگی اسمبلی میں جو کہ آپ کو واقعی پڑھے لکھے اور ادب سے وابستگی رکھنے والے لوگ ملیں گے سندھ اسمبلی کی میں بات کر رہی ہوں, ورنہ میجورٹی آپ کو یہ اکثریت جو ہے وہ اسے بالکل نابلد ہے, وہ اس کو اتنا ضروری نہیں سمجھتی. زیادہ سے زیادہ एक अखबार पढ़ लेते हैं या और ज्यादा से ज्यादा वो जो चैनल्स हैं उनको देख लेते हैं, वही उनके लिए मालूमात का जरिया होते हैं। अदब से उनका ताल्लुक बिल्कुल नहीं है, लेकिन अदीब जो है वो आपको पॉलिटिकली बहुत ही ज्यादा बाशऊर, हसास और तेज नजर आता है।
ठीक, बहुत शुक्रिया मेहताब अकबर राजदी साहिबा, आपने हमें बहुत कीमती वक्त दिया, बहुत अच्छी गुफ्तगु की, मैं बहुत आपका शुक्रगुजार हूँ। अताउल्लाह कासमी साहब का भी बहुत शुक्रगुजार हूँ और प्रोफेसर डॉक्टर ताहिर मसूद साहब का भी। इन तीनों से गुफ्तगु बहुत मुफीद रही, लेकिन ज़फरुल्लाह खान साहब अभी हमारे साथ हैं, उनसे मुझे अभी गुफ्तगु करनी है। ज़फ़र साहब, जब कोई शायर अदीब हम देखते हैं सोशल मीडिया पर इजहार ख्याल करता है, ज़ाहिर आप भी देखते हैं और मैं भी देखता हूँ, तो आपको क्या एहसास होता है कि क्या उसका सियासी शऊर ऐसा है कि जिस पे हम इतबार कर सकते हैं, उसे फॉलो कर सकते हैं? जैसे मैं जानता हूँ अली अकबर नातिक कभी इजहार ख्याल करता है तो मैंने देखा है कि आप उनका उस पर कोई तबसरा कर रहे होते हैं, तो अब मजमू तौर पे आपका क्या ख्याल है अदीबों शायरों के बारे में?
मुबशर भाई, अगर आप मुझे एक मिनट के लिए इजाजत दे तो वो जो पिछली बार थोड़ी सी मेरा ख्याल
प्लीज, हाँ वो बीच में
उस पर कमेंट करना चाहूंगा
जरूर।
अहबाब में मेरी हमारी जो डिस्कशन चल रही थी उसमें से एक ये चीज निकल के सामने आ रही थी, जैसे हम ये कहना चाह रहे हो कि हमारे यहाँ अदब तख्लीक नहीं होता या मयारी अदब तख्लीक नहीं होता। मेरा बुनियादी तौर पर कहने का मकसद ये नहीं था। मैं ये मानता हूँ कि हमारे यहाँ अच्छा अदब तख्लीक होता रहा है और अब भी होता है। मैं कुछ एक और जानब इशारा क्या कर रहा था, वो ये कि जैसे वेस्ट में आप देखते हैं तो वो अदब जो है वो सोशल रेवोल्यूशन में ट्रांसलेट होके समाज में नजर आता है। यहाँ ये बहस हम नहीं कर रहे थे कि कौन सा अदीब जो है वो नोबल तक पहुंचता है या नहीं पहुंचता। मिसाल के तौर पे अच्छा या बुरा, दुरुस्त या गलत, नेहलिज्म की एक तहरीक अगर कामू से या निशे से शुरू होती है और वो ट्रांसलेट होती है, बैकेट तक आती है, विटिन पर गोडो तक आती है, मेटामॉर्फोसिस तक आती है, या वो काफ्का के मेटामॉर्फोसिस तक एक मामला आता है, तो वो समाज में ट्रांसलेट होके आपको नजर आ रहा है।
दुरुस्त,
हमारे यहाँ ये चीज ट्रांसलेट होके नजर नहीं आई
है उसके। बिल्कुल सही बात,
मैं ये अर्ज करने की कोशिश कर रहा था। अब इस तरह में जो हम देखते हैं तो खुद नजर आता है कि जहाँ समाज होगा वहीं पे आपका अदब नजर आएगा, तो ये बात थी। दूसरी बात जो आपने की है, तो जहाँ तक नातिक साहब की बात है वो तो मैं वैसे ही हज़रत फनन उनके साथ छेड़छाड़
मजमूई तौर पे एक वैसे मूवी बात कर रहा हूँ।
मेरा ख्याल है, मेरा अपना ख्याल ये है कि हमारे यहाँ अदीब का पॉलिटिकल विजन, अभी वो जिसको हम एक इस्तलाह में पॉलिटिकल करेक्टनेस कहते हैं, वो शायद अभी इतना दुरुस्त नहीं है। उसकी वजह ये है कि हमारे यहाँ पता नहीं जायज या नाजायज, अच्छा या बुरा, हमारे यहाँ सियासत को सियासी बयानात और पार्टियों के मंशूर और वो चीजें समझ ली गई हैं कि सियासी बयानात पे डिस्कशन हो रही है, फलाने मुआहदा किया था, फिर वो फलां पॉलिटिशियंस के साथ क्यों नजर आ रहा है, ये एक मजमूई सियासी बयानिया हमारे सामने नजर आता है, फलां एंकर ने क्या कहा और फलां पॉलिटिशियन ने कहां से खबर ली और किसको कहां से फाइल आती है। बुनियादी तौर पर ये तो सियासत नहीं है
जी।
लेकिन सियासत एक जारी समाज में जारी समाजी अमल और उसके समाजी डिस्कोर्स का नाम है। यानी हमारे सामने कोई सेट पैटर्न्स नहीं होते, हम एक जिंदगी जी रहे होते हैं जिसमें सियासत उसका हिस्सा है कि हम अपनी समाजी जिंदगी कैसे तरतीब दें
जी।
तो उसमें एक अदीब का पॉलिटिकल करेक्ट होना बहुत अहम होता है। जब तक अदीब पॉलिटिकली करेक्ट नहीं होगा समाज के लिए राय, तो अदीब ही मुतय्यन करता है
जी।
यानी हुकूक की बेदारी की तहरीक अगर समाज में आती है तो वो तो अदीब ही से आएगी।
बिल्कुल, लेकिन तो अगर अदीब को अगर सियासी शऊर नहीं है, दुरुस्त सियासी शऊर नहीं है, समाज का शऊर नहीं है, तो फिर इसका मतलब है कि वो फिर दूसरों की भी रहनुमाई करने के काबिल नहीं होगा।
जाहिर है फिर ये मामला तो इस तरफ चला जाएगा।
ज़फ़र साहब बहुत शुक्रिया हमें वक्त देने के लिए। हमारे प्रोग्राम का वक्त अब ख़त्म हो रहा है, लेकिन आपसे गुफ्तगु बहुत अच्छी रही और हमारे सामईन को भी उससे बहुत उन्होंने इन्जॉय किया होगा, उससे फ़ायदा उठाएंगे। बहुत शुक्रिया। इसी के साथ आज के प्रोग्राम का वक्त ख़त्म होता है। हमारे प्रोड्यूसर थे अंजुम हैरिस गिल, अब मुबशर इज़ादी को इजाज़त दीजिए।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
بغداد میں عراقی مظاہرین نے اپنے ملک میں ایران کی شیعہ ملیشیا کے خلاف جو ایران کے لیے سرگرم ہیں نعرے بلند کیے. انہوں نے ایران کے رہبر اعلیٰ آیت اللہ علی خمنائی اور ان کے اعلیٰ علاقائی کمانڈر جنرل قاسم سلیمانی کی تصویریں نظر آتش کر دیں. گزشتہ ہفتے ایران نے اپنے شہریوں کو انتباہ کیا کہ وہ عراق کا سفر اختیار نہ کریں, جبکہ مظاہرے ملک میں شیعوں کے مقدس مقامات تک پھیل گئے. اتوار کے دن بیشتر نوجوان عراقی مظاہرین کے ہجوم نے شیعوں کے مقدس شہر کربلا میں ایرانی قونصل خانے کے کچھ حصوں کو آگ لگا دی. نوجوان لوگوں نے, جنہوں نے عراقی پرچم اٹھا رکھے تھے, عمارت کے باہر دیواروں پر رقص کیا. مظاہرین نے متعدد شہروں میں ایران نواز ملیشیا گروپوں کے دفتروں کو بھی آگ لگا دی, جبکہ مقبول عام غصے کا رخ ایران اور اس کے ایجنٹوں کی جانب مڑ گیا. ایران کے رہبر اعلیٰ آیت اللہ علی خمنائی نے گزشتہ ہفتے بہت سے عراقیوں کو اس وقت برہم کر دیا جب انہوں نے بیرونی ملکوں پر الزام لگایا کہ وہ عراق اور لبنان دونوں ملکوں میں مظاہروں کو ہوا دے رہے ہیں.
قدرت های استکباری امروز بیشتر از همه آمریکا سرویس های اطلاعاتی با پشتوانی پول.
ان کا کہنا تھا کہ امریکہ اور بعض مغربی ممالک اور خلیج کی ریاستیں لبنان اور عراق میں بلبوں اور انتشار کے لیے اپنی انٹیلیجنس ایجنسیوں کو استعمال کر رہی ہیں. عراق کے اعلیٰ شیعہ رہنما آیت اللہ علی سیستانی نے جمعہ کی نماز کے امام سید علی صافی کی معرفت عراقیوں سے کہا کہ بیرونی طاقتیں عراقیوں سے یہ نہیں کہہ سکتی کہ انہیں کیا کرنا ہے. انہوں نے کہا کہ کوئی بھی گروپ, کوئی دھڑا یا علاقائی یا بین الاقوامی طاقت عراقی عوام کے عزم کو ہائی جیک نہیں کر سکتی اور اپنی مرضی ان پر مسلط نہیں کر سکتی. شوقیہ ویڈیو فلموں میں یہ دکھایا گیا ہے کہ مظاہرین سپر مارکیٹوں میں الماریوں سے ایرانی مصنوعات نیچے پھینک رہے ہیں, جبکہ سوشل میڈیا پر مختلف گروپ عراقیوں پر زور دے رہے ہیں کہ وہ ایران کی بنی ہوئی ہر ایک چیز کا بائیکاٹ کریں. عراق ایرانی مصنوعات کا ایک بڑا خریدار ہے, جبکہ 2018 میں دونوں ملکوں کے درمیان تجارت کا حجم 13 ارب ڈالر تک پہنچ گیا تھا. ایرانی وزیر خارجہ محمد جاوید ظریف نے چند مہینے پہلے بغداد کے اپنے دورے میں کہا تھا کہ انہیں توقع ہے کہ 2019 میں تجارت بڑھ کر 20 ارب ڈالر ہو جائے گی. تجزیہ کار صبا المختار نے الحرہ ٹیلی ویژن کو بتایا کہ ایران امریکہ کی اقتصادی تعزیرات کے اثرات سے بچنے کے لیے عراق کو ایک وسیلے کے طور پر استعمال کر رہا ہے. ان کا کہنا ہے کہ ایران کے لیے عراق وہ واحد راستہ ہے جس کے ذریعے امریکی تعزیرات سے بچا جا سکتا ہے, چاہے وہ تیل ہو, صنعتی ساز و سامان ہو یا امریکی ڈالروں کا معاملہ ہو. عراقی مظاہرین نے تقریباً ایک ہفتے سے ملک کی سب سے بڑی خلیجی بندرگاہ ام قصر پر بھی سرگرمیوں کو روک دیا ہے, جس کے نتیجے میں ایران سے بہت سا ساز و سامان ملک کے اندر نہیں آ سکتا. سابق ایرانی صدر ابوالحسن بنی صدر نے, جو فرانس میں جلا وطنی کی زندگی گزار رہے ہیں, وائس آف امریکہ کو بتایا کہ عراق اور لبنان دونوں ملکوں میں جاری مقبول عام مظاہروں نے ایران سے لے کر عراق, شام اور لبنان تک ایک اتحادی دائرہ تشکیل دینے کے لیے ایرانی حکومت کی تقریباً 40 سال کی پالیسی کو تباہی سے دوچار کر دیا ہے. ابوالحسن بنی صدر نے مزید کہا کہ عراقی اور لبنانی دونوں اپنے رہنماؤں سے مطالبہ کر رہے ہیں کہ وہ تہران کے مسلط کردہ حکومتیں نہیں بلکہ جمہوری حکومتیں چاہتے ہیں. رضی احمد رضوی, اردو وی او اے, واشنگٹن.
السلام.